अगला बाप देखते हैं सदकतुल फित्र, सदकाए फित्र के मिसाइल। रोजे खत्म हो गए, अब अगले ईद के करीब के मसले शुरू हो गए हैं। सदकाए फित्र फर्ज है। सदकाए फित्र का मकसद रोजे की हालत में सरजद होने वाले गुनाहों से खुद को पाक करना है। सदकाए फित्र नमाज ईद से कबल अदा करना चाहिए, वरना आम सदका शामिल होगा। सदकाए फित्र के मुस्तहिक वही लोग हैं जो जकात के मुस्तहिक हैं। अब इन सब मसलों की दलील हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हुमा से रिवायत है, रसूलुल्लाह ने सदकाए फितर रोजेदार को बेहूदगी और फुहश बातों से पाक करने के लिए, नीस मोहताजों के खाने का इंतजाम करने के लिए फर्ज किया। जिसने नमाज ईद से पहले अदा किया, इसका सदकाए फितर अदा हो गया, और जिसने नमाज ईद के बाद अदा किया, इसका सदकाए फितर आम सदका शुमार होगा। इसे अहमद और इब्ने माजा ने रिवायत किया। एक काम से दो फायदे। हमसे रोजे की हालत में कुछ गुनाह हो जाते हैं ना, कुछ भी ना चाहते हुए भी रोजे में कमियां रहती हैं, तो इंशाल्लाह जो इसी को हमारे यहाँ फितराना कहते हैं, तो सदका फितर उसी में। और दूसरा इसका मकसद क्या है कि ईद की खुशियों में आप उन लोगों को शामिल कर सकें कि जिनके पास अभी खाना पीना नहीं है, और ये नमाज ईद से पहले देना जाएगा। कितना है अब इसके मसाइल आगे आएंगे। सदका फितर की मकदार एक सा है, जो पौने तीन सेर या 2.5 किलोग्राम के बराबर है। सदका फितर हर मुसलमान, गुलाम हो या आजाद, मर्द हो या औरत, छोटा हो या बड़ा, रोजेदार हो या गैर रोजेदार, साहिबे निसाब हो या ना हो, सब पर फर्ज है। दलील इब्ने उमर रजी अल्लाहु अन्हुमा से रिवायत है, रसूलुल्लाह ने रमजान का सदका फितर एक सा खजूर या एक सा जौ, गुलाम, आजाद, मर्द, औरत, छोटे बड़े, हर मुसलमान पर फर्ज किया है। इसे बुखारी और मुस्लिम ने रिवायत किया। जिस शख्स के पास एक दिन रात की खुराक मुयस्सर ना हो, वो सदका अदा करने से मुस्तस्ना है। तो लिहाजा घर में रहने वाले हर शख्स के तरफ से, इवन अगर उस रात कोई बच्चा पैदा होता है तो उसका भी दिया जाएगा। फिर इसी तरह घर में मुलाजिम है, गुलाम है, उनका भी दिया जाएगा सदका। और अनाज की सूरत में भी दिया जा सकता है और पैसे की सूरत में भी। सदका फितर गल्ले की सूरत में देना अफजल है, यानी पसंदीदा क्या है कि खाना दिया जाए। और इसमें भी अब देखिए वही हिकमत है ना कि गरीबों के घर में जाए और ईद की खुशियों में वो शामिल हो। गेहूं यानी गंदम, वीट, चावल, जौ, खजूर, मुनक्का या पनीर में से जो चीज़ ज़ेर इस्तेमाल हो वही देनी चाहिए। हजरत अबू सईद फरमाते हैं, हम सदका फितर एक साग गल्ला या एक साग जौ या एक साग खजूर या एक साग पनीर या एक साग मुनक्का दिया करते थे। इसे बुखारी और मुस्लिम ने रिवायत किया है। तो इसे क्या पता चला कि जहाँ का जो कल्चर है वही चीज़ दी जाए। जाहिर है कि अगर कोई ऐसा घर है जहाँ चावल खाए नहीं जाते, तो आप उसको चावल तो नहीं देंगे ना। इसी तरह कहीं गंदम खाई जाती है तो गंदम दी जाएगी, और वही पसंदीदा चीज़ है जो इस्तेमाल में आ जाए। सदका फितर अदा करने का वक्त आखिरी रोज़ा इफ्तार करने के बाद शुरू होता है, लेकिन ईद से 1 या 2 दिन पहले अदा किया जा सकता है। सदका फितर घर के सरपरस्त को घर के तमाम अफराद, बीवी, बच्चों और मुलाजमों की तरफ से अदा करना चाहिए। दलील हजरत नाफे से रिवायत है कि इब्ने उमर रजी अल्लाह अन्हु घर के छोटे बड़े तमाम अफराद की तरफ से सदका फितर दिया करते थे, हत्ता के मेरे बेटों की तरफ से भी देते। याद रखिए कि ये जो नाफे थे ये इब्ने उमर के गुलाम थे, यानी गुलाम की तरफ से भी देते और गुलाम के बच्चों की तरफ से भी देते। और इब्ने उमर इन लोगों को देते जो कबूल करते और ईद उल फितर से 1 या 2 दिन पहले देते। इसे बुखारी ने रिवायत किया। जी, अब इस बारे में कोई सवाल है आपके जहन में? आप जहाँ रहते हैं वहाँ का हिसाब लगाएंगे, एक वक्त यानी जो जो कीमत है उसके हिसाब से देंगे। आप अपने पसंदीदा तो ये कि अपने इलाके के जो लोग हैं ना उनको दिया जाए, लेकिन दूसरी जगह भी दिया जा सकता है। जी, इनका सवाल है कि हम बाहर रहते हैं, नॉर्वे में हैं ये, तो अगर पाकिस्तान में किसी को भेजना और कुछ अर्सा पहले भेज दें, तो उसका तरीका ये कि जिसके भी जिम्मे आप ये काम लगाते हैं ना, आपकी बहन, भाई या कोई रिश्तेदार है आपके, तो आप उनको पहले भेज दें और उनको कह दें कि फिर ईद से 1-2 दिन पहले दे दें। ठीक है, साग आपने पढ़ा ना, 2.5 किलो, किलोज के बराबर होता है, 2.5 या 3.25 किलो के बराबर होता है। ये अरबी का एक यानी बाट है। अगला बाब देखते हैं सलातुल ईदैन, नमाज ईदैन के मिसाइल। ईदैन दो ईदें, मुराद ईद उल फितर और ईद उल अदहा है। ईद के रोज गुसल करना, खुशबू लगाना और मिसवाक करना मुस्तहिब है। मुस्तहिब का मतलब पसंदीदा, हुब से है ये लफ्ज़। دلیل کیا ہے؟ عبداللہ بن عباس کہتے ہیں، رسول اللہ نے فرمایا، بے شک اللہ تعالیٰ نے اس روز یعنی جمعے کو مسلمانوں کے لیے عید کا دن بنایا ہے، لہذا جو شخص جمعے کے لیے آئے اسے چاہیے کہ غسل کرے، اگر خوشبو میسر ہو تو وہ بھی لگائے اور مسواک بھی کرے۔ تو لہذا عید کا دن یعنی جمعے کا دن عید کا ہے، تو اس دن خوشبو لگانا تو یہ بھی ایک قسم کی یعنی مسلمانوں کی پھر ایک چھوٹی سی عید ہو جاتی ہے۔ عید کے روز اچھے کپڑے پہننا مستحب ہے۔ دلیل، ابن عباس سے روایت ہے کہ رسول اللہ عید کے روز سرخ دھاریوں والی چادر پہنا کرتے تھے، اسے طبرانی نے روایت کیا، یعنی اس دور کا ایک روایت تھا، یمن سے آتی تھی یہ چادریں، جیسے ہمارے ہاں سٹرپس والا کپڑا مشہور ہے، تو اسی قسم کی ایک چیز تھی، تو نیا کپڑا یا اچھا کپڑا پہنا جا سکتا ہے، لیکن یہ نہیں کہ پھر کپڑے پہننے کے لیے روزے چھوڑ دیے جائیں۔ اور عورتیں اچھے کپڑے پہنیں لیکن مطلب اس طرح کے حال حلیے میں نکلے باہر کے جس سے دوسروں کی رغبت آئے۔ یہاں میں نے یہ جان کے یہ بات کہی کہ بعض دفعہ ہم یہ مسئلہ تو بیان کرتے ہیں کہ روزے یعنی عید کے لیے عورتیں جائیں، لیکن آرائش زبائش اور نئے کپڑے پہننے کے شوق میں پھر وہ پوری ایک قسم کی وہاں ایسی فیشن شو کہہ لیں، یا وہاں مطلب بالکل فیلنگ ایسی آ رہی ہوتی ہیں کہ بیچ میں اختلاط بھی ہو رہا ہوتا ہے، تو کریں پہنیں لیکن چھپا لیں، عورتوں میں آئیں تو کھول دیں اگر آپ کو دل چاہ رہا ہے، کوئی حرج کی بات نہیں ہے، لیکن یہ کہ اگر آپ باہر روڈز پہ مردوں میں، تو اس وقت پھر اپنے آپ کو بچا کے رکھنے کی ضرورت ہے۔ عید الفطر کی نماز کے لیے جانے سے پہلے کوئی میٹھی چیز کھانا سنت ہے۔ اس کی دلیل، انس بن مالک فرماتے ہیں کہ رسول اللہ عید الفطر کے دن کھجوریں کھائے بغیر عیدگاہ کی طرف نہیں جاتے تھے، اور نبی اکرم کھجوریں تاک کھاتے تھے، اسے بخاری نے روایت کیا۔ کیوں؟ اس لیے کہ روزے سے فرق حالت ہے نا، عید کا دن خوشی کا دن ہے، ہر دن ہم روزے میں جب کھانا نہیں کھاتے اس وقت، تو جب اس دن کھائیں گے تو خوشی کا احساس ہوگا۔ اور اس کے اپوزٹ اگلی بات کیا ہے، عید الاضحیٰ کے روز اپنی قربانی کا گوشت پکا کر کھانا اور اس سے پہلے کوئی چیز نہ کھانا مستحب ہے۔ دلیل، عبداللہ بن بریدہ رضی اللہ عنہ اپنے باپ سے روایت کرتے ہیں کہ نبی اکرم عید الفطر کے روز کھائے بغیر گھر سے نہیں نکلتے تھے، اور عید الاضحیٰ کے روز نماز عید سے پہلے کوئی چیز تناول نہ فرماتے، اسے ترمذی نے روایت کیا۔ تو عید الاضحیٰ میں اپوزٹ ہے، اس میں کچھ نہ کھائیں اور قربانی کے گوشت سے کھائیں، اور اگر وہ نہ ملے تو پھر کچھ اور بھی کھا لیں۔ نماز عید بستی سے باہر کھلے میدان میں پڑھنا سنت ہے۔ نماز عید کے لیے خواتین کو بھی عیدگاہ میں جانا چاہیے۔ دلیل، حضرت ام عطیہ رضی اللہ عنہا فرماتی ہیں کہ رسول اللہ نے حکم دیا، دونوں عیدوں کے دن ہم حیض والی اور پردہ نشین یعنی تمام عورتوں کو عیدگاہ میں لائیں، تاکہ وہ مسلمانوں کے ساتھ نماز اور دعا میں شرکت کریں، البتہ حیض والی عورتیں نماز نہ پڑھیں، اسے بخاری اور مسلم نے روایت کیا۔ اور آج بھی ہمارے ملک میں ایک اکثریت ہے کہ جو عورتوں کو عیدگاہ میں نہیں جانے دیتی نماز کے لیے۔ آپ نے کہا کہ اگر پیریڈز والی خاتون ہے تو بھی جائے، بلکہ صحابیہ نے کہا کہ اللہ کے نبی، اگر کسی کے پاس چادر نہ ہو، اوڑھنی نہ ہو تو پھر کیا کرے؟ کیا کہا؟ بغیر اوڑھنی کیا جو؟ نہیں کہا، اپنی ہمسائی کی اوڑھنی میں چھپ کے آ جاؤ۔ اتنا پسندیدہ عمل ہے، اور اس سے پردے کی اہمیت بھی پتہ چلتی کہ عورت کھل کے کیسے آئے گی۔ نماز عید کے لیے پیدل چل کر پیدل جانا اور واپس آنا سنت ہے۔ دلیل، عبداللہ بن عمر فرماتے ہیں، نبی اکرم صلی اللہ علیہ وسلم عیدگاہ پیدل جاتے اور پیدل ہی واپس تشریف لاتے، اسے ابن ماجہ نے روایت کیا ہے۔ اب آج گاڑیوں میں جا رہے ہیں تو کیا حکم ہے؟ دور سے آ رہے ہیں تو گاڑی میں جا رہے ہیں، تھوڑی سی دور کھڑی کر دیں، تھوڑا سا پیدل چل رہے ہیں، اور اس میں راستہ بدل کے جانے کی بھی سنت ملتی ہیں، آپ جائیں تو ایک راستے سے جائیں اور نکلیں تو دوسرے سے نکلیں۔ عیدگاہ جاتے وقت بکثرت تکبیریں کہنا سنت ہے۔ عید الفطر میں امام کے خطبے کے لیے ممبر پر بیٹھنے تک تکبیریں کہتے رہنا چاہیے۔ دلیل، حضرت عبداللہ بن عمر رضی اللہ عنہ عید کے دن صبح صبح سورج نکلتے ہی عید گاہ میں تشریف لے جاتے اور عید گاہ تک تکبیریں کہتے جاتے، پھر عید گاہ میں بھی تکبیریں پڑھتے رہتے، یہاں تک کہ جب امام خطبے کے لیے ممبر پر بیٹھ جاتا تو پھر تکبیریں پڑھنا چھوڑ دیتے۔ اسی طرح اس کے بعد یہ امام شافی نے یہ روایت کی ہے۔ اس کے بعد اگلی روایت اسی سے متعلق، عید الاضحیٰ کے موقع پر تشریق کے تمام دنوں میں کثرت سے تکبیریں کہنی چاہیے۔ دلیل: ابن عمر رضی اللہ عنہ تشریق کے تمام دنوں میں نمازوں کے بعد اپنے بستر پر، اپنے خیمے میں، اپنی مجلس میں اور چلتے پھرتے تکبیریں کہا کرتے تھے۔ اسے بخاری نے روایت کیا۔ مسنون تکبیر کے الفاظ یہ ہیں: عبداللہ بن مسعود رضی اللہ عنہ ایام تشریق 11، 12، 13 ذی الحج میں یہ تکبیر پڑھا کرتے تھے۔ آپ بھی پڑھیں گے: اللہ اکبر، اللہ اکبر، لا الہ الا اللہ، واللہ اکبر، اللہ اکبر، وللہ الحمد۔ اب ایک دفعہ سنتے بھی ہیں ان تکبیروں کو، اور ساتھ ساتھ آپ پڑھنا چاہیں تو یاد کرنے کی نیت سے پڑھ سکتے ہیں۔
اللہ اکبر، اللہ اکبر، لا الہ الا اللہ، واللہ اکبر، اللہ اکبر، وللہ الحمد۔ اللہ اکبر، اللہ اکبر، لا الہ الا اللہ، واللہ اکبر، اللہ اکبر، وللہ الحمد۔ اللہ اکبر، اللہ اکبر، لا الہ الا اللہ، واللہ اکبر، اللہ اکبر، وللہ الحمد۔
اللہ تعالیٰ کی بڑائی کے کلمات میں بھی کتنی خوبصورتی ہے نا، کہ آپ پڑھتے ہیں یا سنتے ہیں تو آپ کو اچھا لگتا ہے۔ چلیے آگے دیکھتے ہیں۔ عیدین کی نماز تاخیر سے پڑھنا ناپسندیدہ ہے۔ عید الفطر کی نماز کا وقت اشراق کی نماز کا وقت ہے۔ دلیل: عبداللہ بن بسر رضی اللہ عنہ سے روایت ہے کہ وہ خود عید الفطر یا عید الاضحیٰ کی نمازوں کے لیے لوگوں کے ساتھ عید گاہ روانہ ہوتے تو امام کے دیر کرنے پر ناپسندیدگی کا اظہار کیا اور فرمایا، ہم لوگ تو اس وقت نماز پڑھ کر فارغ بھی ہو جایا کرتے تھے اور وہ اشراق کا وقت تھا۔ اسے ابو داؤد اور ابن ماجہ نے روایت کیا۔ تو ہمارے لیے بھی یہ عمل ہے کہ کوشش کرنی چاہیے کہ جس جگہ جلدی نماز ہوگی وہاں جائیں۔ میں نے اس کا اپوزٹ دیکھا ہے، جو لوگ دیر سے سونے کے عادی ہوتے ہیں وہ یہ بھی نہیں دیکھتے کہ مسنون طریقے سے یا سنت طریقے سے وہاں نماز بھی ہوگی کہ نہیں ہوگی، اور وہ کیا کرتے ہیں کہ دیر والی جگہ میں جاتے ہیں۔ تو کوشش کی جائے کہ پہلی اور شروع کی نماز میں جایا جائے۔ بعض دفعہ ضرورت کے تحت 1 سے 2 دفعہ 3 دفعہ بھی نمازیں ہوتی ہیں تو شروع کے وقت میں جانا زیادہ پسندیدہ ہوگا۔ عید الاضحیٰ کی نماز جلد اور عید الفطر کی نماز نسبتاً دیر سے پڑھنا مسنون ہے۔ دلیل: ابو الحویرس رضی اللہ عنہ سے روایت ہے، رسول اللہ نے نجران کے گورنر عمر بن حزم کو تحریری طور پر یہ ہدایت فرمائی، عید الاضحیٰ کی نماز جلدی پڑھو اور عید الفطر کی نماز تاخیر سے پڑھو، اور لوگوں کو خطبے میں نیکی کی نصیحت کرو۔ اسے شافعی نے روایت کیا۔ کیوں؟ اس لیے کہ عید الاضحیٰ کے بعد قربانی کرنی ہوتی ہے نا، تو وہ جلدی کی جائے تاکہ پھر قربانی کی جائے، اور عید الفطر میں ایسی کوئی بات نہیں ہوتی۔ کھلے میدان میں نماز پڑھنے کے لیے سترے کا اہتمام کرنا چاہیے۔ سترا کیا چیز ہے؟ نماز پڑھنے کے وقت سامنے کوئی چیز رکھ لینا تاکہ کوئی اگر آگے سے گزرے تو پھر اس کے لیے مطلب رکاوٹ وہ چیز بن جائے۔ حضرت عبداللہ بن عمر کہتے ہیں، نبی اکرم صلی اللہ علیہ وسلم جب عید کی نماز یا کوئی دوسری نماز کھلے میدان میں ادا فرماتے تو آپ کے سامنے بھالا گاڑ دیا جاتا، یعنی جیسے سٹک کہہ لیں، اور آپ اس کے پیچھے نماز ادا فرماتے اور صحابہ کرام آپ کے پیچھے ہوتے۔ اسے ابن ماجہ نے روایت کیا۔ کھلے میدان میں بھی یعنی ایسے نہیں پڑھ سکتے کہ آگے سے کوئی بھی گزر جائے۔ عید الفطر اور عید الاضحیٰ کی نماز 2 رکعت ہے۔ عمر بن خطاب رضی اللہ عنہ کہتے ہیں، نبی اکرم کے فرمان کے مطابق عید الاضحیٰ کی نماز 2 رکعت ہے، عید الفطر کی نماز 2 رکعت ہے، مسافر کی نماز 2 رکعت ہے، جمعہ کی 2 رکعت، اور یہ مکمل نماز ہے، کم نہیں۔ اسے نسائی نے روایت کیا۔ یعنی صرف 2 رکعت ہے، آپ کو اس سے کم یا زیادہ پڑھے تو وہ اس نے اجازت ہے اس کو پڑھنے کی، کیا حرج ہے؟ 2 ہی ہیں نا، زیادہ ہی کر رہے ہیں نا۔ نہیں، آگے آپ پڑھیں گے کہ نماز سے پہلے یا بعد میں بھی کوئی نفل نہیں پڑھنے۔ تب دیکھیے، جس طرح اس میں ہم نماز میں آگے پیچھے کمی بیشی نہیں کر سکتے تو کیا پھر ہم باقی عبادات میں کر سکتے ہیں؟ 2 کی جگہ ہم 4 پڑھ لیں، کیا بھائی نفل ہی ہے نا، کیا حرج ہے؟ تو तो जब दीन के किसी मामले में लोग किसी बात से रोके जाएं और ये कहें कि क्या हर्ज है, तो उसकी वजह हमें समझ आती है कि हर्ज ये है कि अल्लाह या उसके रसूल का ये हुक्म नहीं है, और ये बहुत बड़ा हर्ज है। हर्ज कमी को कहते हैं। फिर अगली चीज़, नमाज ईद के लिए अजान है ना इकामत, यानी ना अजान है और ना इकामत। हज़रत जाबिर बिन सुमरा कहते हैं, मैंने रसूलुल्लाह के साथ एक दो मरतबा नहीं, कई मरतबा ईदैन की नमाज अजान और इकामत के बगैर पढ़ी। इसे मुस्लिम ने रिवायत किया। ईदैन की नमाज में पहले नमाज और फिर खुतबा देना मसनून है। दलील, अब्दुल्ला बिन उमर फरमाते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अबू बकर सिद्दीक रदी अल्लाह अन्हो और हज़रत उमर रदी अल्लाह अन्हो नमाज ईदैन खुतबे से पहले अदा फरमाते। इसे सही बुखारी और मुस्लिम ने रिवायत किया। हम सब के लिए एक क्राइटेरियन मिल गया, कहाँ नमाज पढ़ सकते हैं, कहाँ नहीं पढ़ सकते, हम तरीके को देख लें। एक दफ़ा पूरी ज़िंदगी में मुझे इत्तफाक हुआ था कि हम ऐसी मस्जिद में या ऐसी जगह गए, कहीं भी सफ़र में थे या कहाँ भी, कि पहले उन्होंने हमें खुतबा सुनाया और बाद में नमाज हुई। तो जहन में रखिए कि जुमे की नमाज से ईद की नमाज का ये फ़र्क है। जुमे में खुतबा पहले और नमाज बाद में, और ईद की नमाज में नमाज पहले और खुतबा बाद में, लेकिन कुछ लोग ऐसा नहीं करते। ईदैन की नमाज में 12 तकबीरें मसनून हैं। पहली रकत में किरत से पहले 7 और दूसरी रकत में किरत से पहले 5 तकबीरें कहनी चाहिए। दलील, अब्दुल्ला बिन उमर के आज़ाद करदा गुलाम हज़रत नाफे कहते हैं, मैंने हज़रत अबू हुरैरा के साथ ईद उल फितर और ईद उल अदहा दोनों की नमाज पढ़ी। हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हो ने पहली रकत में किरत से पहले 7 तकबीरें और दूसरी रकत में किरत से पहले 5 तकबीरें कहीं। तो ये कौन सी नमाज हुई जिसमें 12 होंगी, दोनों नमाजों में, यानी 12 दफ़ा किया जाएगा। और इसका तरीका क्या होता है? अगला मसला क्या है कि नमाज ईद की जायद तकबीरों में हाथ उठाने चाहिए। हज़रत वाइल बिन हजर से रिवायत है कि रसूलुल्लाह हर तकबीर के साथ हाथ उठाते थे। इससे अहमद ने रिवायत किया। इस मसले में भी काफ़ी इख्तलाफ है इसमें, यानी इवन इस दौरे हाजिर के मसाइल में एक ये भी मसला है कि जिस पे स्टिल कुछ उलमा, यानी सही सोच रखने वाले भी ये हुक्म देते हैं कि हाथ उठाए जाएं, कुछ कहते नहीं दिए उठाए जाए, और दोनों के पास उनके दलाइल है। ठीक है, तो नमाज पढ़ने का एक ख़ास तरीका है कि खड़े होकर पहले अल्लाह अकबर बार बार इमाम कहते हैं, हम भी पीछे कहेंगे, और उसके बाद फिर सूरह फातिहा और फिर कोई भी सूरत पढ़ के। और वो कौन सी सूरतें थी, वो आगे आपके आ रहा है कि नमाज ईदैन की 2 रकतों में पहली रकत में सूरत अल आला और दूसरी रकत में सूरत अल गाशिया पढ़ना मुस्तहिब है। दलील, नोमान बिन बशीर रज़ी अल्लाह अन्हो कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नमाज ईदैन और नमाज जुमा में सब्बिहिस्म रब्बिकल आला पहली रकत में और हल अता का हदीसुल गाशिया दूसरी रकत में पढ़ते थे। इसे मुस्लिम ने रिवायत किया। नमाज ईद से पहले या बाद में कोई नफिल या सुन्नत नमाज नहीं। दलील, अब्दुल्ला बिन अब्बास रदी अल्लाह अन्हुमा फरमाते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ईद उल अदहा या ईद उल फितर के रोज़ घर से निकले और 2 रकत नमाज ईद अदा फरमाई और इससे पहले या बाद कोई नमाज नहीं पढ़ी। इसे मुस्लिम ने रिवायत किया। यहाँ भी देखिए कि आप अकल से पूछें तो पढ़ लें, गए हुए हैं घर से निकलें, क्योंकि अमूमन मस्जिद में जब हम जाते हैं तो तहियतुल मस्जिद पढ़ते हैं ना, 2 नफिल। लेकिन ईद की नमाज पहली बात है कि खुले मैदानों में होनी चाहिए, मस्जिदों में बहुत मजबूरी की हालत में होना चाहिए। और ये जो कम्युनिटी में डिफरेंट मस्जिदों में होती है, इससे वो इस्लाम की रूह नहीं आती। असल रूह क्या है? इस एक मौके पे उस इलाके या शहर में रहने वाले तमाम मुसलमान एक दूसरे को मिल लें। अगर फिर स्टिल छोटी छोटी मस्जिदों में हम करेंगे तो वो चीज़ वहाँ नहीं आती। तो इसके लिए पसंदीदा मौका क्या, और अगर आपके पास चॉइसेस हों कि मस्जिदों में भी हो रहे हैं लेकिन लोकल जो भी मुस्लिम कम्युनिटीज़ को रिप्रेजेंट करती हैं कोई ऑर्गेनाइजेशन, तो वो किसी खुली जगह पे करती हैं, तो आपको वहाँ जाना चाहिए। और ईद का ताल्लुक बहुत ज़्यादा यूनिटी और मुसलमानों के इत्तेहाद से भी है। फिर अगली बात यह है कि वहाँ कितना वक्त होता है लेकिन हम नहीं पढ़ सकते, या फिर वही बात कहेंगे कि क्या हर्ज है। हज़रत अली रज़ी अल्लाह ताला अन्हु ने किसी को देखा था ईदगाह में पहले नफिल पढ़ते हुए, तो आपने उसको रोका और बहुत सख्त लफ्ज़ों में रोका कि अल्लाह के नबी नहीं पढ़ते थे तो तुम कैसे पढ़ सकते हो। नमाज ईद के बाद तकब्बल अल्लाहु मिन्ना व मिनका के अल्फाज से एक दूसरे के आमाले सालेह की कबूलियत की दुआ मांगना दुरुस्त है। दलील, حضرت جبیر بن نذیر رضی اللہ عنہ سے روایت ہے کہ صحابہ کرام عید کے روز جب آپس میں ملتے تو ایک دوسرے کو تقبل اللہ، پڑھیں گے ابھی، تقبل اللہ منا و من کا، کہ اللہ قبول کرے ہم سے اور تجھ سے، کہتے. اسے ابن حجر نے فتح الباری میں نقل کیا. ابن حجر کون تھے؟ ابن حجر الاسقلانی، اور انہوں نے بخاری کی شرح لکھی ہے جس کو فتح الباری کہتے ہیں. سب سے معروف شرح یہ. شرح کا مین یہ کہ اس کی ایکسپلینیشن، مزید ان کی حدیثوں کو واضح کیا گیا. عید کا جانے اور آنے کا راستہ بدلنا سنت ہے. دلیل، جابر بن عبداللہ رضی اللہ عنہ فرماتے ہیں نبی اکرم عید کے روز نماز عید میں آنے جانے کا راستہ تبدیل فرمایا کرتے تھے. اسے بخاری نے روایت کیا. حکمت کیا؟ زیادہ لوگوں سے ملاقات ہو، اور جو عید کے دن کا ایک ریچول ہے کہ اس میں لوگ دوسرے لوگوں سے کثرت سے ملے، وہ پورا ہو. اگر جمعے کے روز عید آ جائے تو دونوں پڑھنے بہتر ہیں، لیکن نماز عید پڑھنے کے بعد اگر جمعے کی بجائے صرف نماز ظہر ادا کی جائے تو بھی درست ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے رسول اللہ سے روایت کیا کہ نبی اکرم نے فرمایا، تمہارے آج کے دن میں دو عیدیں، ایک عید اور دوسرا جمعہ اکٹھی ہو گئی ہیں، جو چاہے اس کے لیے جمعے کے بدلے عید ہی کافی ہے، لیکن ہم دونوں یعنی جمعہ اور عید ادا کریں گے. اسے ابو داؤد اور ابن ماجہ نے روایت کیا. یعنی یہ واحد موقع کہ جس میں کسی مرد پہ جمعے کی نماز ساقط ہوتی ہے، اس کو نوٹ کر لیں. واحد موقع کہ جس دن کوئی مرد اگر جمعے کی نماز پڑھنے نہیں جاتا تو اجازت ہے، ادر وائز اس کے بغیر تصور بھی نہیں کہ کوئی مسلمان مرد ہو اور جمعے کے خطبے سے پہلے مسجد میں نہ پہنچ جائے. ابر کی وجہ سے شوال کا چاند دکھائی نہ دے اور روزہ رکھ لینے کے بعد معلوم ہو جائے کہ چاند نظر آ چکا ہے تو روزہ کھول دینا چاہیے. اگر چاند کی اطلاع زوال سے قبل مل جائے تو نماز عید اسی روز ادا کر لینی چاہیے، یعنی 8-9-10 بجے کے قریب بھی اگر مل جاتی ہے تو پھر نماز پڑھی جائے گی، اور اگر اس کے بعد ملے تو نماز عید دوسرے روز ادا کی جائے گی. دلیل کیا ہے؟ ابو عمیر بن انس رضی اللہ عنہما اپنے چچاؤں سے جو صحابہ نبی میں سے تھے روایت کرتے ہیں کہ بعض سوار نبی اکرم کی خدمت میں حاضر ہوئے اور گواہی دی کہ انہوں نے گزشتہ روز کا چاند دیکھا. رسول اکرم نے صحابہ کرام کو حکم دیا کہ وہ روزہ توڑ دیں اور فرمایا، کل صبح نماز عید کے لیے عیدگاہ آئیں گے. اسے ابو داؤد نے روایت کیا. یعنی عید اسی دن کر لیں گے، کھانا پینا جو بھی ہے، لیکن پھر نماز اگلے دن پڑھیں گے. اگر کسی کو عید کی نماز نہ مل سکے یا بیماری کی وجہ سے عیدگاہ نہ جا سکے تو اسے دو رکعت تنہا ادا کر لینی چاہیے، لیکن یہ کب ہے؟ جب نہ کر سکے. یہ نہیں کہ ہر ایک کہہ کے ہم گھر میں ہی دو رکعت پڑھتے ہیں، گاؤں میں بھی نماز عید پڑھنی چاہیے. حضرت انس بن مالک نے اپنے غلام ابن ابی عتبہ کو زاویہ گاؤں میں نماز پڑھانے کا حکم دیا تو ابن ابی عتبہ نے حضرت انس کے گھر والوں اور بیٹوں کو جمع کیا اور سب نے شہر والوں کی تکبیر کی طرح تکبیر اور نماز کی طرح نماز پڑھی، اور اکرمہ نے کہا، گاؤں کے لوگ عید کے روز جمع ہوں اور دو رکعت نماز پڑھیں جس طرح امام پڑھتا ہے. اور عطا رحمہ اللہ نے کہا، جب کسی کی نماز فوت ہو جائے تو وہ دو رکعت نماز ادا کر لے. اسے بخاری نے روایت کیا. عید کے روز روزہ رکھنا منع ہے، وضاحت ہے. تب یہاں ہے وہ بات کہ اگر کوئی نہ جا سکے، عورت تو گھر میں پڑھے، اسی پہ قیاس کرے. اگر یعنی فرسٹ پرائرٹی تو یہی ہونی چاہیے کہ عیدگاہ میں جائے. کوئی مجبوری ہے، کوئی نہیں لے کے جاتا تو پھر پڑھ لے دو، لیکن تکلیف محسوس کرتے ہوئے اور اس چیز کا دل میں احساس پیدا کرتے ہوئے کہ میں نے دین اسلام کے ایک اہم ریچول کو ادا نہیں کیا.